साधकहरूका लागि सङ्गीत आराधना हो। साधकहरूले उक्लेका उकाली, उर्लेका उराली, घाम पानी, रात प्रभात, तिता मिठा बोगाईहरूसँगै साधकहरूका जीवनलाई नजिकबाट निहाल्दा भेटिएको जीवनको सङ्गालो सङ्गीत साधना कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत छ। प्रविधि संयोजनमा रहनुहुने मिनर्भा वज्राचार्यसँगै दुर्गा अधिकारीको सङ्गीत साधना कार्यक्रम यहाँहरूले मिडिमेपका विभिन्न फ्रिक्वेन्सीहरूसँगै एफएम 98.1 र 103 MHz अनि www.radionepal.gov.np का साथै रेडियो नेपालको मोबाइल एपबाट पनि संसारभर हामीलाई सुन्न सक्नुहुनेछ। सङ्गीत साधना कार्यक्रममा हामी पुराना, कालजयी, सफल र चर्चित सङ्गीतका साधकहरूका प्रेरक जीवन अनुभवसँगै उहाँहरूकै स्वर, सङ्गीत अनि रचनामा रहेका गीत सङ्गीतहरू यहाँहरू समक्ष प्रस्तुत गर्दै आइरहेका छौँ। गत हप्ताको कार्यक्रममा हामीले यसै कार्यक्रमको प्रथम भाग स्वरूप प्रतिष्ठित गायक प्रदीप राज पाण्डेको बाल्यकाल, उद्घोषणको यात्रा र सङ्गीतसँगको उहाँको आत्मीय सम्बन्धका विविध पाटाहरूलाई निहाल्यौँ। आजको श्रृङ्खलामा भने हामी उहाँको सङ्गीत यात्राका अझ गहिरा अध्यायहरूमा प्रवेश गर्नेछौँ। सफलताको शिखरसँगै आएका चुनौतीहरू, केही समयपछि सङ्गीतमा फर्किनुको प्रेरणा, गीत छनौटको दृष्टिकोण र नेपाली सङ्गीतप्रतिको उहाँको अटल विश्वासबारे उहाँकै शब्दमा सुन्नेछौँ। भनिन्छ, सङ्गीत साधना कहिल्यै समाप्त हुँदैन। समय बदलिन्छ, पुस्ता बदलिन्छन्, तर साधकको समर्पण र स्वरको सुगन्ध कहिल्यै हराउँदैन। यिनै अनुभूति र जीवनका अनगिन्ती भोगाईहरूलाई समेट्दै आज पनि हामीसँग हुनुहुन्छ नेपाली सङ्गीतका सम्मानित स्वर, प्रतिष्ठित गायक प्रदीप राज पाण्डे। कार्यक्रमलाई अगाडि बढाउनुभन्दा पहिला एकैछिन बिबी थापाको रचना, विजय सिंह मुनालको सङ्गीत अनि प्रदीप राज पाण्डेको स्वरमा रहेको यो गीत यहाँहरूलाई सुनाउँछौँ। त्यसपछि हामी कुराकानीलाई जोड्नेछौँ।
तमासा भएछु म त मायाको बजारमा, दिए सम्झी अङ्गाले थे, दिए सम्झी अङ्गाले थे कसैलाई हजारमा। तमासा
पछि मैले हिँड जागिर खाएपछि म अल्छी भने, हेर्नुहोस् रेडियोमा जागिर खाएँ, मेरो अहिले रेडियो नेपालमा मैले जागिर खाएको हिसाबले मेरो यहाँ गीत 200-300 हुनुपर्ने थियो क्या, तर मलाई थाहा छैन। अहिले चाहिँ म अलिकति म आफूलाई पछुताइरहेको छु। हिँड जागिर खाएर, हिँड सुविधा पाएर, हिँड रेडियो नेपालको डेट थियो, डेट माग्यो भने पाइन्थ्यो, छ महिनामा एउटा गीत मात्रै गाउँदा नि हुन्थ्यो, अथवा वर्षमा एउटा गीत मात्रै गाउँदा नि हुन्थ्यो। मैले धेरै ग्याप गरेँ, करिब करिब मैले 10-12-15 वर्ष ग्याप गरेँ होला। अनि मेरो ठुलो छोरी जन्मिएपछि मात्रै मैले पछि फटाफट एक दुईवटा गीतहरू गाएँ, फेरि कहाँबाट म एकदम सक भयो, ओहो यो चित्त छोड्न नहुने सक्छ भने मैले सुरु गरेको।
त्यसपछि फेरि गायनतिर आउनुभयो। यहाँको त्यो म तिम्रो सहर छोडी गीत जुन नातिकाजीले सङ्गीत गर्नुभयो, यहाँको टर्निङ पोइन्ट भयो। मलाई कस्तो लाग्यो भने नातिकाजीका जति पनि गीतहरू, उहाँले सङ्गीत गर्नुभएका जति पनि गीतहरू सुन्छु नि, कति धेरै मर्म, कति धेरै मिठास, कुनै पनि गीत चाहिँ मान्छेले नसुनेको चाहिँ छँदै छैन, मन नपराएको चाहिँ छँदै
छैन।
कुन चाहिँ जादु थियो होला उहाँसँग, त्यो सङ्गीत गर्ने कला के थियो होला, हजुरहरूले सङ्गत गर्नुभयो नि?
कस्तो राम्रो भन्नु, किनभने अचम्म लाग्छ। एक त के भने नारद दाईले हार्मोनियम यसो छुने बित्तिकै एकदम गुन्जायमान, मिठास, एकदम त्यहाँबाट एउटा गजबको चिज आउने क्या त्यो
है।
त्यो अब उहाँलाई त मेलोडी किङ नै भनिन्थ्यो होइन, वास्तव सङ्गीत महारथी नै उहाँ त होइन। त्यो रिटहरू खेलाउने बित्तिकै तिनै गीतको पुरै फ्रेम आइसक्यो भने कि त्यस्तो उहाँ चाहिँ जादुमा त्यो। त्यही भएर उहाँलाई सबैले मेलोडी किङ भनेका होलान्, हुन त उहाँ सङ्गीतको महारथी नै हुनुहुन्छ।
फेरि नातिकाजी कहिले जन्मिनु होला भन्ने जस्तो लाग्छ।
अब एक युगमा एकचोटि मात्रै हो जस्तो, धेरै त्यस्ता गायकहरू, त्यस्ता सङ्गीतकारहरू मलाई लाग्छ गाह्रै होला।
हामीले दोस्रो नारायण गोपाल पनि भेट्न सकेका छैनौँ जस्तो कहिले कहीँ भन्नुहुन्छ।
त्यो भेटे पनि दुर्गाजी जस्तै हो, मैले अहिले पनि भने जस्तै हो, त्यो जस्तै भएर आउने त हो नि होइन। नारायण गोपाल त उसलाई भनिँदैन, जस्तै भएर आउने त्यस कारण मलाई के लाग्छ भने जस्तै भएर आउनु आफ्नो ठाउँमा होला कहिलेकाहीँ यसो याद मिटाउनु हो तपाईँ त ठ्याक्कै भन्ने आफ्नो ठाउँमा होला तर त्यो एक युगमा एकचोटि मात्रै हो क्या त्यो पाइन्न त्यस्तो जसले आफ्नो एउटा कन्ट्रिब्युसन दिएर जानु भएको छ नि जुन छाप छोड्नु भएको छ नि त्यो आफ्नोपनमा त्यस्तो चाहिँ अर्को आउन गाह्रो होला जस्तो लाग्छ मलाई.
नातिकाजीले सङ्गीत गर्दा चाहिँ अब शब्दहरू पनि त के लाउनुहुन्थ्यो होला जुन पनि शब्द आयो त्यसैमा सङ्गीत गर्ने त उहाँ पक्कै होइन.
एकदम एकदम तर के छ भने बिबी थापाको शब्द चाहिँ सरल शब्द सबैले बुझ्ने शब्द थियो
कथा.
अब तर नातिकाजीले त हेर्नुहोस् ईश्वर वल्लभदेखि लिएर कालीप्रसाद रिजालदेखि लिएर वरिष्ठ त्यस्ता गीतकारहरू माधव घिमिरेदेखि लिएर कसको गीत गर्नु भएर तर त्यो उहाँहरूको गीत उहाँहरूको लिरिक्सलाई उहाँको रचनामा त हामीले खुनकुट लाउने ठाउँ नै भएन
होइन.
त्यसमा त हामीले भन्ने कुरै भएन त्यत्रो स्वयं त्यत्रा विज्ञ त्यत्रा ज्ञाताहरू हुनुहुन्थ्यो. तर पछिल्लो समयमा आएर हामीले गाएको गीतहरूमा पनि उहाँले सङ्गीत गर्दाखेरिको जुन शब्दहरू छ नि सरल थियो होला तर त्यसमा के वजन चाहिँ थियो है जस्तो सबैले बुझ्ने जस्तो मैले गाएको गीतहरूमा पनि बिबीको गीतहरू राम्रा गीतहरू हुन् सरल शब्द हुन् सबैले बुझ्ने जस्तो तपाईँको थाहै थिएन दिल आगो बिना नै झल्दो रहेछ
अहिले
पनि किन आउँछ याद तिम्रो सधैँ साथमा किन सबैलाई पर्ने कुराहरू क्या उसले एकदम प्र्याक्टिकलमा लेखिएको गीत फेरि बिबीको त प्र्याक्टिकल गीतहरू पनि हो उसित प्रेमसित अलिकति जोडेका गीतहरू हुन त प्रेम सबैले गर्छन् तर उनको चाहिँ प्रेमसित जोडिएको गीतहरू हो यो
गीतले मेरै कथा बोकेको छ कि भन्ने भान भयो भने मान्छेलाई रुचि लाग्ने हो नि त होइन. उहाँका सायद गीतमा त्यस्तै खालका स्टोरीहरू थिए होला
त्यस्तै थिए पनि तर मैले पनि कति गीतकारमा चाहिँ मान्छेले परेर पनि कति गीतकार पनि भाषन् त्यो चाहिँ एकदम रियालिटी नै भएर आउँदो रहेछ. कतिलाई चाहिँ नपरे पनि उनीहरूले रियालिटी भएर नै लेखिदिएका छन् जस्तो अब मैले गाउँछु मलाई लाग्छ मैले त्यो बिबी थापाको गीतहरूमा पृथ्वीराज पाण्डेलाई त एकदम भयङ्कर ट्रेजेडी भए जस्तो त्यो बेला भन्थ्यो दारी पालेको होला दौरा सुरुवाल लाएर हिँड्ने होला झोला बोकेर हिँड्ने होला पछि मैले यो गीतहरू गाएको उहाँले थाहा पाएँ तपाईँ नै हो पृथ्वीराज पाण्डे. कतिपय ठाउँमा मैले विश्वास दिलाउन गाह्रो भयो मैले उहाँहरूलाई हामी त पृथ्वीराज पाण्डे भनेको त एकदम बुढो होला एकदम ट्रेजेडी परेको थियो होला तर म जस्तो रोमान्टिक म जस्तो हाँसखेल गर्ने मान्छे को होला जस्तो लाग्छ क्या मलाई
त्यतिखेरको समय नै
तपाईँलाई कस्तो लाग्छ दुर्गाजी
रमाइलो भइरहेको छ सरसँग कुराकानी गर्दा सायद त्यो उमेरमा त्यो सन्दर्भमा त्यतिखेर रेडियो नेपालको पनि विकास भइरहेको सबैले सुन्ने बेलामा यहाँहरू त अब जस्तै कार्यक्रम पनि गर्नुहुन्थ्यो न्युज पढ्नुहुन्थ्यो अनि गीत पनि गाउनुहुन्थ्यो भनेपछि त त्यो बहुप्रतिभा सबैले सुनेको भयो होइन त्यतिखेरको समय नै राम्रो थियो होइन. अब यिनी कुराहरू सँगसँगै जस्तो अब 2007 सालमा अब रेडियो नेपालकै कुराहरू हामी गरिरहेछौँ 2007 सालमा रेडियो नेपालको स्थापना भयो स्थापना कालपछि त गीतहरू लाइभ नै हुन्थे कलाकार जतिखेर गाउनुहुन्थ्यो त्यतिखेर रेडियोमा बस्थ्यो अब पछि चाहिँ रेकर्डिङको व्यवस्था हुन थाल्यो होइन. पहिलेका गीतहरू चाहिँ लाइभ गए सकिए अब तिनको कुनै आर्काइभ हुन पाएन ती गीत कस्ता थिए भनेर अनुमान मात्रै लाउने हो हामीले त्यतिखेरका कलाकारहरूको हिस्ट्री सुनेर होइन. तर जब अहिले रेकर्ड भए ती गीतहरू चाहिँ अहिले पनि हामीहरूसँग भएका गीतहरू सुन्दा चाहिँ यति मिठा र यति कालजयी गीतहरू छन् भनौँ न त्यस्ता गीतहरू अब फेरि उत्पादन होला र भन्ने प्रश्न आउने जस्ता गीतहरू छन्. वास्तवमा यहाँ एउटा राम्रो कलाकार गीतहरूलाई हेरेर बुझेर गाउने होइन यहाँको स्वरमा पनि त्यति नै मिठास छ यस्तो कलाकारको हिसाबले भन्नुपर्दा एउटा गीतले त्यो कालजयीता त्यो कालजयी समय पार गर्न चाहिँ हुनुपर्ने के रहेछ प्रदीप सर?
त्यही त एउटा कुरो के छ भने जस्तो हिजोका गीतहरू कालजयी गीतहरू थिए कति लाइभ गीतहरूको त कुरै नगरौँ होइन जति रेकर्ड गीतहरू छ अहिले हामीले सुन्यौँ भने ओहो कसरी यो गीत सङ्गीत भयो होला कसरी यो गीत लेख्ने मान्छे कसरी लेख्या होला कस्तो मान्छे हुनुहुन्थ्यो होला यी कुराहरू धेरै आउँछ नि सम्झना. तर हिजोको दिनमा यस्ता गीतहरू राम्रो हुनुको एउटै कारण के भने मेरो बुझाइमा उहाँहरूप्रति सङ्गीतको साधना थियो उहाँहरूले सङ्गीत बुझ्नुभएको थियो सङ्गीत सिक्नुभएको थियो दुःख के भने बुझ्नुभएको थियो मर्म बुझ्नुभएको थियो आफूलाई गलाउनुहुन्थ्यो आफूहरू गल्नुहुन्थ्यो. तर अहिले त के छ भने चक्लेट टेस्ट चट्ट एकछिन चक्लेट खायो मुखमा स्वाद आयो पछि हराएर गयो मान्छे त्यस्तो खोज्छन् तर होइन गीत भनेको हिट हुनु पर्दैन हिस्टोरिकल हुनुपर्छ भन्ने हाम्रो मान्यता म चाहिँ त्यो ठान्छु. मैले गाएको गीतहरू अहिले गाएर दुर्गाजी मेरो चलोस् हिट होस् भन्ने होइन मेरो गीत सुन्दा मान्छे सुन्दा त्यो भाइब्रेट होस् चाहे जोसुकै एबिसिडी गायकको किन्न होस् गीत चाहिँ हिस्टोरिकल हुनुपर्छ त्यो गीतमा सङ्गीतको मर्म हुनुपर्छ त्यो आवाजमै त्यो आफूमा एउटा भावनामा डुब्नु सक्नुपर्छ गीतमा ओजन हुनुपर्छ र सङ्गीत गर्नेले पनि भनौँ अहिलेको कुरा गरेँ है उहाँ रिजेन्ट्रीको त कुरै नगरौँ है तपाईँले कुरा गरिहाल्नु तर त्यस्तो चाहिँ अहिले गर्ने धेरै कम हुनुहुन्छ धेरै कमर्सियलाइज भइसक्यो मान्छे हाउ टु अर्न मनी पैसा कति कति खर्च
गर्नु भनेको त एउटा मनोरञ्जन मात्रै पनि होइन
होइन होइन होइन होइन तर अहिले आएर त्यस्तो भयो दुःख लाग्छ है त्यस कारण अहिलेको हकमा पनि मैले आफ्नो गायनको कुराहरू गर्नुपर्दा मैले दुई तिनजना सङ्गीतकारहरू पाएको छु जोद्वारा मलाई नाच्दिएको मलाई कहिले याद उहाँहरूले मेटाइदिनु भएको छ. जस्तो एकजना म यहीँबाट भन्न चाहन्छु, उहाँलाई पनि म सम्झन चाहन्छु, नमस्कार भन्न चाहन्छु. हाम्रो मधुकर लोनी दाई भन्ने हुनुहुन्छ, धेरै मिठो सङ्गीत गर्नुहुन्छ उहाँ, धेरै मिठो. मैले उहाँको दुई तिनवटा गीतहरू गाएको छु, सायद आज पनि यहाँहरूले सुन्नुहुन्छ होला. अल्झिरह्यो याद बल्झिरह्यो घाउ भन्ने हाम्रो टेक कुमार तामाङ उहाँको रचनामा छ. एउटा चाहिँ त्यसपछि जल्नसम्म मन जलिरह्यो उहाँको सङ्गीतमा हो. मैले उहाँको कुराहरू पर्दा हेर्नुहोस्, उहाँ एकदम जानेको मान्छे, गीत सङ्गीतमा एकदम पोख्त मान्छे. उहाँलाई पनि गीत दिने बित्तिकै उहाँले गीतको मर्म बुझिदिनुहुन्छ कि. तर यहाँ त के छ भने गीत दियो, पहिले पहिला पैसा हेरिन्छ, तर त्यस्तो दुःख लाग्छ मलाई. त्यो नभइदिए हुन्थ्यो,
व्यापार नभइदिए
नभइदिए हुन्थ्यो है. फेरि हामी पनि फेरि गीत गरेर दुर्गाजी गीतमा पैसा खर्च गरेर त्यो लगानी गरेर टिभीमा आउने युट्युब त्यो छैन. अब कसैले गर्नुहुन्छ ठिकै छ,
अहिले त गीतहरू सुन्ने भन्दा नि हेर्ने
लाग्ने होइन. अब त्यो दिन सुन्ने दिन पनि आउँछ है. तर भिजुअलमा आयो भन्नेमा चाहिँ होइन, उसलाई चिनिहाल्ला, तपाईँ टिभीमादेखि गायक भन्लान्, तपाईँको गीत भन्लान्, त्यसमा हामी हतार नगरौँ. तर जसले सङ्गीत गरे पनि गीत चाहिँ मर्म बुझेर मात्र गरिदिनुहोस्, र धेरै कमर्सियलाइज भएर नि सङ्गीत नगरिदिनुहोस्. कति यस्ता यस्ता राम्रा गायकहरू छन् हाम्रो हेर्नुहोस्, तर उनले खर्च गर्न सक्दैनन्. कति आवाजका मिठा गायकहरू छन्, कति सङ्गीतकार पनि हुनुहुन्छ होला, अवसर नपाउनु भएको होला. तर यहाँ त के छ भने त्यो एउटा भेडामा फालेपछि सबै त्यहाँ फाले, उसले त्यो राम्रो गरायो भने सबैजना त्यहीँ जाने क्या. त्यो चाहिँ नहोस्, सबैले अवसर पाउनुपर्छ. र पैसा नभएको गीतकारलाई, पैसा नभएको सङ्गीतकारलाई हामीले सम्झिनुपर्छ, उहाँलाई उहाँलाई स्थान दिनुपर्छ भन्ने मेरो
जसको प्रतिभा होस्,
जसको प्रतिभा होस् त्यसले स्थान पाउनुपर्छ भन्ने मेरो मान्यता होस्, मान्यता हो.
हजुर बिल्कुलै. त्यसले चाहिँ गीतहरूको कुराकानी गर्दै गर्दा यहाँले मधुकर लोहनीलाई पनि सम्झनु भयो, उहाँका गीतहरू यहाँले गाउनु भएको छ, एकदमै मिठा मिठा गीत छन् होइन. त्यहाँमध्ये मधुकर लोहनीसँगै सहकार्य गर्दै गर्दाको कुनै पल सम्झिँदै एउटा गीत पनि राखौँ न.
ठिक छ, एउटा त्यो मैले एउटा गजबको गीत छ, जस्तो मैले बिबी थापाको म तिम्रो सहर छोरी टाढा टाढा जाँदैछु भन्ने गाएँ. अनि एकजना गीतकार आउनुभयो विष्णुदेव भन्ने, उहाँ मेरो घर खोज्दै खोज्दै आउनुभयो. उहाँ धार्मिक प्रवृत्तिको मान्छे हुनुहुँदो रहेछ, उहाँ धार्मिक प्रवचन दिनुहुँदो रहेछ झापाको, असाध्यै भलाद्ने एकदम राम्रो मान्छे उहाँ. अनि उहाँ मेरो घरमा आउनुभयो खोज्दै खोज्दै, अनि आमासित भेट गर्छु, आमालाई ढोक गर्छु भन्नु, आमासित बस्नुभयो, आशीर्वाद लिनुभयो आमासित. सर मैले एउटा यस्तो गीत लिएर आएको छु, भेट्ने ठुलो इच्छा थियो भनेर एउटा कोही मान्छे मार्फत आउनुभयो. अनि कस्तो गीत ल्याउनु, मैले उहाँलाई गुरु भन्छु अहिले पनि, किनभने त्यो यो सम्बन्धी आध्यात्मिक सम्बन्धी मान्छे भएर मैले पनि उहाँसित आशीर्वाद लिन्छु म. अनि गुरु कस्तो गीत के त भनेपछि, हजुरले म तिम्रो सहर श्री टाढा गीत गाउनुभयो, त्यो गीत मलाई एकदम मन परेको गीत, एकदम मलाई मुटुस्पर्शी गाना हो, त्यो हृदय स्पर्शी गाना. त्यसको एउटा मैले रिप्लाई लेखेको छु सर, हजुरलाई कस्तो लाग्छ भन्नु, अनि गीत कस्तो छ त गुरु भने. ऊ त बिबी थापा त गीत अब लेखेर जापान गयो, सहर छोडेर गयो, नआउने सहरलाई नै अब दाइजो दिएर गयो, कसम खाएर गइसक्यो, अब फर्केर त आउनु पऱ्यो सहर. त्यस कारण मैले कोही कसैले सहर छोडेर गएको छन्, देशलाई छोडेर गएको छन्, अब बोलाउनु नि पऱ्यो सर. त्यसको एउटा रिप्लाईसँग मैले लेखेको छु भन्नु, मलाई भन्नुहोस् न त गुरु भनेपछि मैले मलाई, म तिम्रो सहर आएको छु फर्केर फेरि आज, म तिम्रो सहर आएको छु फर्केर फेरि आज, भेटेर जाने मन छ भेटौँ न भरे साँझ. यसो हेरेँ ए फर्केर आएछ, ल गुरु यो गीत मैले गर्ने भनेपछि मैले यो गीत हाम्रो मधुकर लोनीलाई दिएँ.
विष्णुदेवको
रचना हजुर है, त्यो गीतको एउटा इन्ट्रो. अनि मैले मधुकर दाईलाई भने, दाई यो चाहिँ म तिम्रो सहर छोरी टाढाको रिप्लाई सङ हो दाई भनेपछि, अँ भाइ राम्रो छ ल भन्नु. अनि यसमा के छ भने अर्को सिन, भोलि यो गीतलाई चाहिँ हामीले भिजुअल गऱ्यौँ भने त्यो प्लेन ल्यान्ड गरेको स्टार्टिङमा म्युजिक प्लेन ल्यान्ड प्लेन ल्यान्ड गरेको पनि छ क्या, त्यो अलिकति हामीले त्यो हालेर गरेका छौँ. एरेन्ज चाहिँ हाम्रो भाइ मनोहर सुनामले गर्नुभएको हो. यो गीतलाई पछि हामीले भिजुअल गर्ने यसमा चाहिँ सल्लाह गरेका छौँ. हाम्रो विष्णुदेव गुरुले भन्नुभएको छ सर यसलाई म गर्छु बिस्तारै भन्नुभएको छ. यसको इन्ट्रेस्टिङ चाहिँ एउटा यही हो, बिबी थापा गीतको रिप्लाई सङ भनौँ न.
म तिम्रो सहर आएको छु फर्केर फेरि आज, म तिम्रो सहर आएको छु फर्केर फेरि आज, भेटेर जाने मन छ भेटे भेटौँ न भरे साझा, भेटौँ न भरे साझा.
सङ्गीत साधना कार्यक्रम सुन्दै हुनुहुन्छ यहाँहरूले र आज हामीसँग चाहिँ कलाकार प्रदीप राज पाण्डे हुनुहुन्छ र उहाँका जीवनसँगै जीवनका अन्तरङ्गसँगै गीत सङ्गीतका कुराकानी हामी गरिरहेका छौँ र हामी कार्यक्रमको तल तलतिर पनि आइरहेका छौँ। जस्तो नि प्रदीप सर, कस्तो हो भने अब यहाँले यति मिठा मिठा कालजयी गीतहरू पस्किनु भयो हाम्रा श्रोता माझमा होइन, तर बिचको समयमा यहाँले त्यति धेरै सक्रियता गीत सङ्गीतमा देखाउनु भएन। भनिन्छ नि आफ्नो गीतको प्रतिद्वन्दी आफ्नै गीत हुन्छ अरे के, अब अर्को गीत ल्याउँदा त त्योभन्दा मिठो ल्याइयो भने मात्रै आफैले आफैलाई जितेको हुन्छ अरे भन्ने कलाकारहरूको भ्यू पनि हुँदो रहेछ। त्यही भएर पनि हो कि किन यहाँ त्यो बिचको समयमा चाहिँ त्यति धेरै हाम्रा श्रोता माझ आउन सक्नु भएन?
अब कति श्रोताहरूले मलाई भेटेपछि तपाईँले किन गीत गाउनु छोड्नुभयो, तपाईँ कहाँ हुनुहुन्थ्यो यत्रो वर्ष गीत गाउने भएन, तपाईँ खालि त्यही गीत मात्रै हामी सुन्छौँ कहाँ के भन्ने कुराहरू हुँदाखेरि मैले धेरैजनालाई जवाब त्यही दिन्थेँ कि कहिलेकाहीँ त आफूले पनि कति झुटो बोल्नु जस्तो लाग्छ, तर यसको दोषी चाहिँ म आफै भन्छु। म यहीँ काठमाडौँमै थिएँ, काठमाडौँमै छु, जागिर पनि मैले यहीँ खाइरहेकै थिएँ, तर मैले गाउनु पर्थ्यो गाइनँ, किनभने साथीभाइको सङ्गतमा म हिँडेँ भन्नाले नराम्रो सङ्गतमा चाहिँ होइन कि अब आफ्नो जाहिर खायो, जाहिर खाए साथीभाइसित बेलुका रेस्टुरेन्टतिर बस्यो, कहीँ घुम्न गयो, फेरि जाहिर खायो होइन, अब गीत सङ्गीत ध्यान नदिने, बरु अर्का गीतहरू चाहिँ सुन्ने, बरु बाहिर यसो एक दुईवटा आफूले गीत मात्रै गाउने तर आफू चाहिँ लागि नपर्ने, यी चाहिँ मैले आफैले आफूलाई गल्ती गरेको हुँ। यसको लागि त म क्षमा प्रार्थी छु श्रोताहरूसित, किनभने मलाई उहाँहरूले धेरै मेरो नयाँ नयाँ गीतहरू सुन्नेको लागि उहाँहरू धेरै आतुर हुनुहुँदो रहेछ त्यही बेला,
पक्कै पनि
होइन, मैले पछि बुझेँ, मैले आफूलाई आफूलाई पनि चिन्न सकिनँ बुझ्न सकिनँ, यसको लागि म क्षमा प्रार्थी छु। अबका दिनमा चाहिँ यहाँले भन्नुभयो जस्तो मैले भोलि म तिम्रो सहर छोडी गाएँ, थाहै थिएन गाएँ, एक दुईवटा भन्ने गीतहरू गाएँ, अब फेरि मेरो त चाहना के भने त्योभन्दा अब अर्को गीत मैले दिनु पऱ्यो नि त श्रोताहरूलाई होइन, मैले भोलि सङ्ख्यात्मक मात्र भएर पनि भएन, त्यो चिज चाहिँ म हिजोदेखि नै म सतर्क छु, हिजोबाट नै नातिकाजी गुरुजीको गीत सङ्गीतमा गीत गाएदेखि नै म सतर्क छु, मैले बिचमा ग्याप त गरेँ आफ्नो ठाउँमा होला, तर अबको दिनमा पनि अब पनि वर्तमान समयमा पनि मैले के भन्न चाहन्छु भने सङ्ख्यात्मक होइन गुणात्मकमा जानुपर्छ होइन, र जस्तो हाम्रो मधुकर दाईको यी गीतहरू हिट होइनन्, यी गीतहरू हिट होइनन्, तर म तिम्रो सरसरी जस्तो पनि होइन, म तिम्रो सहर छोडी जस्तोको लागि मैले धेरै अर्को मिहिनेत गर्नुपर्छ, तर अहिले मैले दुईवटा गीत ल्याउँदैछु, यो गीतले एउटा लङ लास्टिङ अलिकति मान्छेलाई भाइब्रेट गर्ने, सुन्नमा आनन्द आउने, तर त्यस्तो गीतलाई हिट गर्नको लागि मैले त फेरि त्यस्तै शब्द त्यस्तै सङ्गीत त्यस्तै मिहिनेत गर्नुपर्छ होइन, मिहिनेत त अहिले पनि गरेको छु, मैले केयरलेस गरी गाउने कुरो त होइन, त्यो सन्जोग हुनुपर्छ, त्यो भन्दा त चाहे इन्डियाको कलाकार किन होस् नेपालको हकमा चाहिँ नारायण दाई जस्तै हुनु पऱ्यो, उहाँले त पित्तल लाए पनि सुन हुने, हेर्नुहोस् नारायण दाईको त कुनै पनि गीत नराम्रो भन्ने
छैन,
तर त्यो चाहिँ हामीलाई लागु हुन अलिकति गाह्रो हुन्छ, उहाँ त एउटा ईश्वरीय वरदान, महा ईश्वरीय वरदान जस्तो लाग्छ मलाई,
तारादेवीहरू
होइन, जति पनि पुरानो लेजेन्ड्रीहरू हुन्छ नि उहाँहरू भनेको त के हो के हो है, अब हामीलाई चाहिँ धेरै मिहिनेत गर्नुपर्छ, तर कोसिस चाहिँ हामीले गर्ने हो दुर्गाजी,
तर त्यसो भन्दैमा यहाँको स्वरलाई पनि अहिले पनि धेरै कलाकारहरूले जस्तो यही सङ्गीत साधना कार्यक्रममा आएर कुरा गर्ने कलाकारहरूसँग अफ रेकर्डमै कुरा हुँदा पनि यहाँको स्वरमा पनि एकदमै जादुमय मिठास चाहिँ हो रे, तर यहाँले अल्छी गर्नुभएको हो भन्ने कुरा चाहिँ आएकै हो,
होइन एकदम सही कुरा भन्नु, मैले अल्छी नै गरेको, मैले भने म अहिले पनि क्षमा प्रार्थी छु हाम्रो दर्शक श्रोताहरूसित, अबका दिनमा चाहिँ मैले भने सङ्ख्यात्मकमा चाहिँ म जाँदिनँ, तर म गीत सङ्गीत आफू माचुन्जेल आफ्नो सकुन्जेल चाहिँ म गर्छु, म श्रोताहरूलाई पनि भन्न चाहन्छु, तर के छ भने गाह्रो छ, हो मैले दसवटा गीत गाएपछि एउटा हिट होला अथवा बिसवटा गाएपछि एउटा हिट होला, तर बिसवटा गीत पनि धेरै पनि, तर मैले त्यसलाई सङ्ख्यात्मक लानु भएन, त्यस कारण मैले के गर्छु भने अब चाहिँ एकदम सोचेको हुन्छु होइन, सङ्गीत गर्दा पनि बुझेर मात्रै जाने होइन, हुन त अहिले मैले पाएको मैले मधुकर लोनी दाईको नाम पनि भनिहालेँ, त्यस्तै अरू पनि हुनुहुन्छ होला मैले नभेटेको, एकजना हुनुहुन्थ्यो हाम्रो सुशील विश्वकर्मा, उहाँ पनि राम्रो सङ्गीतकार हो,
उहाँको
बाँसुरी मिठो, उहाँको सङ्गीतमा मैले धेरै गीत गाएँ, पत्थरको मुटु बनाई तिमी अन्त्य सरेपछि रसाउँछन् दुवै आँखा जब साँझ परेपछि, यो गीत पनि धेरैले मन
पराउनु
गीत होइन, तर म चाहिँ दुर्गाजी सङ्ख्यात्मक भन्दा नि गुणात्मकमा जाँदैछु, कम होस् बरु राम्रो होस् भन्नेमा, अब त्यसमा फेरि लगानीका कुराहरू हुन्छ, गीत सङ्गीतका कुराहरू हुन्छन्, शब्दका कुराहरू हुन्छन्, कति गीतकारहरू हुन्छ शब्द राम्रो छ सक्नुहुन्न, फेरि मैले पनि कतिजनाको मात्रै गीत गाउने, कति सङ्गीतकार हुनुहुन्छ उहाँले गर्नु, उहाँहरू पनि पापी पेटको लागि गर्नुपर्छ भाइ भन्नुहुन्छ, गरिदिनै पर्यो, अब हेर्दै जाउँ समयले साथ दियो भने, तर कम गर्ने राम्रो गर्ने सोचमा छु दुर्गाजी.
निराशै हुनुपर्ने अवस्था पनि श्रोताले छैन, किनभने पछिल्लो समय टेक तामाङको रचनामा रहेको गीत होइन, जो अल्झिरह्यो याद बोलको गीत पनि यहाँको एकदमै
एकदम मिठो. अस्ति मैले गाएँ अभिजित आउँदाखेरि, उहाँ इन्डियाको त्यत्रो टप कलाकार आउँदाखेरि नोभा क्लबमा मैले गाएँ, उहाँले गाउनुभन्दा पहिला यो गीत पनि गाएँ मैले, म तिम्रो सहरसबाट पनि गाएँ. फेरि त्यसमाथि अर्को एउटा इन्ट्रेस्टिङ कुरा म श्रोताहरूलाई भन्न चाहन्छु, म त्यति स्टेज सिङ्गर होइन, मैले स्टेज प्रोग्राम त्यति गरेको छैन, तर मैले त्यहाँ गाएँ, धेरैजनाले मलाई माया दिनुभयो, धेरैले मलाई सेल्फी खिचे, फोटो खिचे, ऊ आवाज त अहिले पनि जस्ताको जस्तै रहेछ भने खुसी लाग्यो
है.
अनि
कम
ब्याक भयो जस्तो नि भयो, अलिकति मलाई ऊर्जा पनि आछ, मलाई ऊर्जा आछ, हेरौँ अब, तर कोसिस गर्ने.
अल्झिरह्यो या बल्झिरह्यो घाउ, अल्झिरह्यो या बल्झिरह्यो घाउ, जलिरह्यो यो मन निभाउन म कहाँ जाऊँ, जलिरह्यो यो मन निभाउन म कहाँ जाऊँ, अल्झिरह्यो या बल्झिरह्यो
का. अब अरू गीतहरू पनि चलि नै रहेका छन्, देव प्रकाश त्रिपाठीको रचनामा रहेको गीत पनि,
त्यो गीत पनि राम्रो,
आधी चल्यो बोलको
गीत पनि राम्रो, शक्ति बल्लभ दाईको गीत पनि छ, त्यो पनि मैले यहाँलाई हाँसित रेडियो नेपालमा हुनुपर्छ के, जब विश्वासमा खडेरी परेपछि.
अब यी गीतहरू सँगसँगै, यहाँका जीवनका यी कथाहरू सँगसँगै हामी तल तलतिर आउँदैछौँ, समयले पर पर धकेलिरहेको छ होइन. यी जिन्दगीका यी उतार चढावहरू अनि यी दौरानहरूलाई पार गर्दै गर्दै यहाँका योजनाहरू चाहिँ गीत सङ्गीतमै लागि पर्ने त होला नि होइन?
एकदम एकदम, अब चाहिँ गीत सङ्गीतमै लागि पर्ने, अघि पनि मैले भनिसकेँ, कम गाउने, राम्रो गीत गाउने, कोसिस गर्ने, मेहनत गर्ने, अलिकति सिनियर गुरुजनहरूका जाने, उहाँहरूबाट केही सिक्ने, यसको अन्त्य नै छैन, बिफोर लास्ट भन्छन्, चित्तामा गएपछि मात्रै अन्त्य हुन्छ, नभए होइन, आफूले बोलुन्जेल सकुन्जेल हिँडुन्जेल यसको अन्त्य नै छैन, कोसिस गर्ने हो, मान्यजनबाट आशीर्वाद लिने, अनि अर्को कुरो त मुख्य कुरो त श्रोताहरूबाट फिडब्याक लिने, आफूले गाएको गीतमा के छ मैले सुधार्नुपर्ने कुराहरू, अहिले पनि म यही स्टुडियोबाट भन्न चाहन्छु मेरो आदरणीय श्रोताहरूलाई, मैले गाएको गीतहरूमा केही सच्याउनु पर्ने केही त्रुटिहरू छन् भने मलाई सुझाव दिनुहुनेछ भने मैले आश लिएको छु, राम्रोलाई चाहिँ राम्रो पनि भनिदिनु होला, बिग्रेको चिजलाई सुधार्ने मौका दिनुहोला भन्न पनि चाहन्छु म मेरो आदरणीय श्रोताहरूलाई.
हजुर हजुर, पक्कै पनि प्रदीप सरका गीतहरू अब यहाँहरूले सुन्न पाउनुहुनेछ, फिडब्याक पनि दिँदै गर्नुहोला. यी सँगसँगै अब अलिकति थोरै कार्यक्रमको अन्तिममा चाहिँ, जस्तो अब यहाँले गीत गाउँदाखेरि होइन कुनै गीतको रियाज त घरमा पनि गर्नुहुन्थ्यो होला होइन, मैले यस्तो गीत गाउँदैछु भनेर परिवारमा पनि सेयर गर्नुहुन्थ्यो होला नि कुनै गीत गाउँदा होइन.
म अहिले पनि रियाज गर्छु, आमा अगाडि बस्नुहुन्छ, आमाको रुममा जान्छु, हार्मोनियममा रियाज गर्छु, अनि रियाज गरेपछि कहिले नारायण गोपालको, कहिले कसको, कहिले कसको भक्तराज दाईको, कहिले कसको, कहिले हिन्दी गीत, कहिले नेपाली गीत गाउँछु. कस्तो लाग्छ आमा हजुरलाई भन्छ, राम्रो छ नि बाबु तेरो स्वर भन्नुहुन्छ, आमाबाट आशीर्वाद लिन्छु,
कति खुसी लाग्छ आमालाई होइन.
तर अहिले हाम्रो बच्चाहरूमा चाहिँ त्यस्तो रहन्छ, उनीहरू टिकटक चलाउने भएर होला, अलिक नयाँ नयाँ गीतहरू सुन्ने भएर होला, हिन्दी गीत सुन्नेहरू भएर होला, फेरि मेरा गीतहरू त अलिक क्लासिकल गाह्रो पनि छ उनीहरूलाई होइन, तर उनीहरू फेरि खुसी हुन्छन् कहाँ भने, कहिले स्कुलमा पढ्दा अहिले त उनीहरू त स्कुल पार गरिसके, अनि त्यहाँ टिचरहरूले स्टुडेन्टहरूले अनि उहाँहरूले चाहिँ तिम्रो बाबा गीत रे होइन, अनि सरहरूले ओ सर हजुरको गीत छोरीलाई भन्दा रहेछन्, तिम्रो बाबा गीत हजुर आउँछन् घरमा आएर, बाबा हजुर गीत त हाम्रो सरले मन पराउनु हुँदो रहेछ, कस्तो बिग सिङ्गर भन्नुहुन्छ, यस्तो रमाइलो कुराहरू चाहिँ गर्छन्
छोरीहरू है.
तर उनीहरूलाई अहिले यस्तो गीत मनपर्ने ऊ चाहिँ छैन, अब जे छ मैले आमालाई सुनाउँछु, आमाले सुनिदिनुहुन्छ, आमा नै मेरो श्रोता हुनुभएको छ अहिले लाइभ, जज पनि आमा नै भइदिनु भएको छ, श्रोता पनि आमा भइदिनु, रमाइलो छ.
मैले यो पारिवारिक जीवनको कुरा किन पनि गरेको भने, यहाँले छ्यासे भनि पनि हाल्नुभयो उनीहरूले यो खालको अहिले गर्दैनन् भनेर, तर त्यो जुन यहाँको बुवाको प्रतिभा यहाँमा भयो, आमाको प्रतिभा यहाँमा भयो, गुण त सर्यो नि होइन,
एकदम.
अब यहाँको प्रतिभा चाहिँ यहाँको परिवार यहाँको सन्तानहरूमा चाहिँ सर्यो कि सरेन त?
कति चाहिँ मैले बच्चाहरूमा के देखाएको छु भने पछि गायिका बन्ने
हजुर हजुर
भन्ने हुन्छ, तर अहिले के छ भने अहिले एजुकेसनको जमाना रहेछ, उनीहरू अहिले पढ्नमै तलिन्छन् होइन। अब कान्छी छोरी कलेज पढ्दैछ, उनीहरूको अहिले सर्कलै अर्कै छ होइन, घरमा आयो भने पढेपछि मोबाइल नै हुन्छ। अब ठुलो छोरी अब उसको पढाइ सकेर अब जबमा छ, अब ऊ पनि अब इङ्ग्लिस गीत ऊ बढी सुन्ने भइसक्यो, त्यस कारण म यसमा चाहिँ विश्वास चाहिँ गर्दिनँ। तर उमेर ढल्किसकेपछि सधैँ पनि एक नास त हुँदैन, त उसलाई पछि एक दिन त सुगम सङ्गीत भन्छु है, फेरि म सुगम सङ्गीतले टच गर्छ गर्छ। एकजना यहाँ गायिकाहरू हुन्छ नेपाली गायिकाहरू, म नाम भन्न चाहन, उहाँले मलाई भन्नुभएको भाइ तिमीले त बेलामा बरु एक दुईवटा सेन्टिमेन्ट गीतहरू गाएछौ, हेर उमेर ढल्किँदै गएपछि त्यो गीत सुन्दा तिमीलाई कति आनन्द लाग्छ। तर मैले यस्ता गीतहरू गाएँ धेरै जुन रोमान्टिक गीतहरू मात्रै गाएँ, अहिले मलाई उमेर ढल गइसकेपछि गीत सुन्दा मलाई कस्तो कस्तो लाग्छ, एक दुईवटा गीत मैले पनि त अलिकति सेन्टिमेन्ट गीत गाएँ त कस्तो राम्रो हुन्थ्यो होला भन्नुहुन्छ। त्यस कारण मेरो बच्चाहरूले पनि अहिले त्यो अहिलेको पप सप केही गीत सुने पनि एक दिन उमेरले अवश्य पनि त्यो गीतलाई उनीहरू सुन्नुपर्छ र सुन्छन् भन्ने मैले विश्वास लिएको छु।
बिल्कुल, समय आएपछि ती कुरा सबै फर्किएर
अहिले त भन्ने कुरा भएन, उनीहरूको इन्ट्रेस्टको कुरा हो।
अनि जस्तो अब परिवारको मूल्याङ्कन त यो भयो, आफैले आफ्नो गीतलाई स्तर मूल्याङ्कन गरेर यो चाहिँ यति उत्कृष्ट मैले गरेको छु भन्न चाहिँ कतिको सजिलो हुन्छ एउटा गायकलाई?
सरी सरी सरी, मलाई हेर्नुहोस्, मैले जति पनि गीतहरू गाउँछु
हजुर,
मलाई भन्नुहोस् म एकदम हृदयबाट म भन्दैछु, मैले यति मलाई चित्तै बुझ्दैन, त्यो गइसकेपछि मैले यस्तो गर्नुपर्ने अझै भएन यहाँनिर भन्ने हुन्छ, मैले बिगाने भन्ने हुन्छ है, अरूले आएर त भनिदिनुहुन्छ तैपनि मैले म सन्तुष्टि छैन, किनभने के रहेछ भने गीत गाइसकेपछि यहाँनिर यस्तो गर्नु पाए हुन्थ्यो भन्ने हुन्छ क्या, हुन त होला कति कलाकारलाई मैले आज गजब गाएँ भन्ने होला, मलाई त्यो चाहिँ आजको दिनसम्म भएन दुर्गाजी, अझै त्यहाँ मैले केही सुधार गर्नु पाए हुन्थ्यो, नपुग्या हो कि मेरो नपुग्या हो कि भन्ने मैले फिल चाहिँ गरिरहेको छु
अहिले पनि
म त्यो गर्छु एकदम।
हजुर, त्यो त सिक्ने चाह भनौँ न, त्यो एउटा राम्रो कलाकारलाई चाहिँ त्यस्तो भइरहन्छ अरे क्या, त्यो आफ्नो कमी थाहा पाउनुहुन्छ अरे क्या उहाँ,
किनभने अर्काले गाएको गीतहरूले यसरी गाएँ मैले चाहिँ यसरी गाउनै सकिनँ भन्ने हुन्छ क्या, मलाई फिल हुन्छ, त्यसरी गाउन सके भए पो हुन्थ्यो भने जस्तो चाहिँ मलाई भइरहेको हुन्छ आफ्नो गीत सुनेपछि।
हजुर हजुर, यो गीत सङ्गीत नै गर्दै गर्दाका कुनै अविस्मरणीय पलहरू यहाँका छन् कि छैनन् जीवनमा, जस्तै कुनै गीत गाउँदै गर्दाका परिघटनाहरू हुन् त, अघि हामीले म तिम्रो सहर छोडी टाढा टाढा, त्यो पनि एउटा अविस्मरणीय पल हो, यहाँले नि कहिल्यै बिर्सिनुहुन्न, बिबी थापाले नि कहिल्यै बिर्सिनुहुन्न होइन।
मैले जस्तो म तिम्रो सहर छोडी टाढा गाउँदा अथवा जति पनि थाहा भएदेखि ट्राजेडी गीत गाउँदाखेरि म आफूलाई ट्राजेडी नै भएर गाइदिए हुन्छु, मैले आफूलाई एउटा पिक्चराइजेसन गरेर आउँछु त्यहाँभित्र,
आफैले त्यही
नै होइन, अब त्यहाँ रोमान्टिक मुड छैन, म रोमान्टिक मुडमा भित्रभित्र हाँसेर पनि गाइरहेको हुन्छु, मैले कोसिस गर्ने हो। जस्तो म तिम्रो सहर छोडी टाढा भन्दाखेरि मैले आँखा चिम्लेर बाउ म छोडेर गएँ, तिमीले मलाई साह्रो दुःख दियो, म तिमीलाई म कहिले पनि भेट्दिनँ, साँच्चै मैले ल परेर मेरो ट्राइटी भएको गरी म कोसिस गरेँ, मेरो त्यही नै मेरो अवस्था मैले छेन।
हजुर, एकदमै रमाइलो कुराकानी भइरहेको छ सर, अब हामी बिल्कुलै अन्तिम क्षणमा छौँ। मान्छेले काम गरिसकेपछि एउटा उपलब्धि खोज्दो रहेछ होइन, यहाँले पनि त्यो भनौँ न रेडियो नेपालमा काम गर्नुभयो, त्यो एउटा जब थियो, कर्म थियो यहाँको, तर गीत सङ्गीत भनेको सबैलाई पस्किएको कुरा हो, त्यो सबैको हक छ त्यसमा होइन, यहाँले स्वर दिनुभयो त्यसको दाबी आफैले गरे पनि सुन्ने हक त सबैलाई छ होइन, खासमा यति गर्दै गर्दाखेरि उपलब्धि मैले हासिल के गरेँ होला भन्ने लाग्छ यहाँलाई?
कहिलेकाहीँ चाहिँ अब मैले भने अब होला म सङ्ख्यात्मक रूपमा अलिकति गीत धेरै भए मैले पनि केही पुरस्कारहरू पाउँथेँ होला, ठुल्ठुला पुरस्कारहरू पाउँथेँ होला जस्तो लाग्छ। अनि कहिले चाहिँ मैले थोरै गीत गाएँ तर धेरै दर्शकहरूले मलाई मन पराइदिनु भयो, त्यसमा म फेरि आफूलाई एकदम खुसी पनि छु। अनि पुरस्कारका कुराहरू गर्दाखेरि चाहिँ दुःख पनि लाग्छ, यस्ता यस्ता पुरस्कार पनि छन् जो त्यो पुरस्कारको अलिकति मूल्यवान त्यसको वज होस् कि होइन, अलिकति स्तरीय छ नि नाम भन्दा है, सबैलाई थाहा छ त्यस्ता पुरस्कारहरू, त्यस्तो पुरस्कारहरू चाहिँ अलिकति भर्खर भर्खर आएको अथवा त्यस्तो गीत पनि नचलेको मान्छेहरूले पाउँदाखेरि चाहिँ कहिलेकाहीँ त्यो पुरस्कारको चाहिँ अलिकति ऊ हुने हो कि
मूल्याङ्कन
हो कि भने जस्तो लाग्छ, तर त्यस चाहिँ नहोस्। र म फेरि पुरस्कारको भागी हुनुको लागि मैले भनेको होइन, भन्छु त्यस्तै पुरस्कार हो र मैले गीत सङ्गीतमा केही योगदान दिँदै गएँ भनेदेखि त्यो लिन पनि बाध्य पनि म त्यस्तो पुरस्कार लिन्छु, तर म यो पुरस्कारको म भागी हुँ म प्रतीक्षा मलाई अहिले दिएन म बस्नेवाला चाहिँ छैन, तर एउटा मेरो सुझाव के छ भने त्यो गुठीमा बस्नेहरूले पुरस्कार दिँदाखेरि सही व्यक्तिलाई जुन पुरस्कार दिँदाखेरि त्यो गायक कलाकारले त्यो सङ्गीतकारले त्यो उसले जुन विधाहरूको हुन्छ नि उसलाई त्यो प्रेरणाको स्रोत बनोस् क्या त्यो होइन, अनि त्यस कारण कसै कसै अब उसले पायो अरे भन्दा जब कि उसको त्यति देन छैन अनि निराश लाएर आउँछ क्या, अनि के पुरस्कार लिनु त, जस्तो लाग्छ, तर म पुरस्कारको भागी होइन है, म मलाई दुर्गाजी पुरस्कारको कुरा गर्दाखेरि त्यो होइन, बरु म त सुझाव दिन चाहेको छु, यदि मैले पुरस्कार लिनुपर्ने मैले केही कन्ट्रिब्युसन गरेको होस् र भोलि पुरस्कार दिने त्यो गुठी संस्थाले पनि त्यो चारजना मान्छे अगाडि मेरो बारेमा भनिदियोस्, जब त्यो उनीहरूलाई पनि सुन्न लायक सही होस्, त्यो सही होस् भन्न चाहन्छु। त्यो
नातिकाजी राष्ट्रिय पुरस्कारबाट त यहाँ पनि
मैले पाएँ होइन, मैले
पाएँ
नै, त्यो त हेर्नुहोस् त्यो त मैले के भन्ठानेको थिएँ भने म आज भन्छु नि, त्यो पुरस्कार पाउँदाखेरि पनि त्योभन्दा अगाडि धेरै जुनियरहरूले पाइसक्नु भएको थियो
हजुर
है, तर के भन्छ नि एउटा उखान छ नि हाम्रो नेपाली ढिलै भए पनि राम्रै हो भयो भने जस्तो है, किन भन्दाखेरि मेरो गुरु गुरुको नामको पुरस्कार मैले पाएँ,
यहाँले असाध्यै श्रद्धा गर्नुभएको व्यक्तित्वको नामको पुरस्कार,
जसले मलाई आज यो प्लेटफर्म दिनु, जसले मलाई आज चिनाइदिनु भयो हँ, एउटा धरातल सङ्गीतको धरातलमा मलाई चिनाइदिनु भयो उहाँलाई, उहाँ त अहिले पनि म उहाँलाई म नमन गर्न चाहन्छु, त्यो पुरस्कार पाउँदा त मेरो खुसीको नै सीमै भएन
है,
र यसमा चाहिँ सम्मानीय पूर्व राष्ट्रपति हाम्रो विद्या भण्डारीज्यूबाट मैले पाएको हुँ 2-3 वर्ष अगाडि, यस्तो यो चाहिँ मेरो लागि मलाई वास्तवमा मलाई यो पुरस्कार भएपछि मलाई पुग्यो पनि
सायद यही नै अविस्मरणीय
मलाई पुग्यो, मलाई समय आउँदो रहेछ अनि कहिले के म भन्छु समय आउँदो रहेछ मैले पाएँ, यो मलाई लाग्छ गुरुजीले दिनुभएको आशीर्वाद नै होला है, त्यो प्रतिभालाई चाहिँ किन नजा तिमीले भन्नुभयो कि जस्तो लाग्छ मलाई आकाशवाणी।
बिल्कुलै, आज हामीले सङ्गीतका महारथीहरूलाई पनि सम्झ्यौँ, यहीँबाट नमन पनि गऱ्यौँ होइन। अब जाँदा जाँदै चाहिँ अबको नेपाली सङ्गीतको भविष्यलाई चाहिँ यहाँ कसरी आङ्कलन गर्नुहुन्छ?
तपाईँहरूले एउटा भविष्यमा धेरै गीत गाउनु छ, मैले तपाईँहरूले धेरै गीतहरू गाउनु छ, त्यस कारण अब तपाईँसित पैसा छ भने धेरै गीत नगर्नुहोस्, त्यो पैसालाई सदुपयोग गरिदिनुहोस्, बरु सिक्नुहोस्, कम गीत गाइदिनुहोस्, राम्रो गीत गाइदिनुहोस्, सङ्गीतकारले राम्रो सङ्गीत दिइदिनुहोस्, गीतकारले राम्रो गीत लेखिदिनुहोस्, अनि हामी गायक गायिकाले धेरै मेहनत गरौँ अनि त्यो गीतलाई चाहिँ अलिकति सुगम, त्यो सुगम सङ्गीत होस्, सुगम होस्, त्यो सबैले मन पराइदिने खालको होस्, त्यो गीतले केही सन्देश दिन सकोस्, त्यो गीतमा केही भावना भएको होस्, त्यस्तो गीतको चाहिँ एउटा चाहिँ बजार भोलि चलोस् भन्ने मेरो चाहना, तर अहिलेको हकमा त्यस्ता गीतहरू धेरै कम छन्, त्यो नहोस् भन्ने एउटा म सुझाव दिन चाहन्छु, र त्यसमाथि पनि हामी गायक कलाकार सङ्गीतकारहरूले यो चिजलाई बुझ्दै सुगम सङ्गीतलाई अलिक विशेष बढी विशेष ध्यान दिएर गर्ने हो कि भन्ने एउटा म सुझाव दिन चाहन्छु।
यहाँको अबको साङ्गीतिक जीवन एकदमै उर्वर रहोस्, यहाँका मिठा मिठा गीतहरू हामीले सुन्न पाइरहौँ, हामी यो कार्यक्रमको तर्फबाट यही कामना गर्न चाहन्छौँ।
हस्, धन्यवाद मलाई यो अवसर दिनुभयो दुर्गाजीले, धेरै वर्षपछि आज रेडियो नेपालमा आएँ, टेक्ने मौका पाएँ, मैले आइ पनि भने पुरानो याद आइरहेछ, खुसी पनि लागेछ, कोसिस गर्नेछु र श्रोताहरूको माया पाइरहँ, र कार्यक्रमको अन्त्यमा तपाईँ दुर्गाजी र हाम्रो रेडियो नेपालका सम्पूर्ण साथी टेक्निसियन साथीहरू र सम्पूर्णलाई म हार्दिक नमन भन्दै सबसे बिदा माग्न चाहन्छु। हस्त, नमस्कार।
जब विश्वासमा खडेरी परेपछि वेदनामा आँसु झरेपछि, जब विश्वासमा खडेरी परेपछि वेदनामा आँसु झरेपछि, नफक्र दे एउटा फूल बसन्तमा भेटिएर जीवन मरेपछि।
भर्खरै यहाँहरूले सुन्नुभयो प्रतिष्ठित गायक कलाकार प्रदीप राज पाण्डेसँग गरिएको यो कुराकानी। कलाकार प्रदीप राज पाण्डेसँगको यो आत्मीय संवादमा उहाँको सङ्घर्ष, समर्पण, साङ्गीतिक यात्रा, जीवनका अनमोल अनुभवहरू सुन्ने अवसर पायौं। समयसँगै धेरै कुराहरू परिवर्तन भए, तर उहाँको सङ्गीतप्रतिको प्रेम, साधना, श्रोताप्रतिको सम्मान भने आज पनि उस्तै जीवन्त रहेको अनुभूत हामीले गर्न सक्यौँ। यो कुराकानी, यो संवादका लागि प्रतिष्ठित गायक कलाकार प्रदीप राज पाण्डेलाई फेरि पनि धेरै धेरै धन्यवाद। यति भन्दै उहाँका आगामी दिनहरूमा पनि ती सुमधुर स्वरहरूले नेपाली गीत सङ्गीतलाई अझ समृद्ध बनाइरहोस् भन्ने शुभकामना समेत व्यक्त
गर्दछौँ। कहाँ सम्झौता
हौस् त आजलाई सङ्गीत साधना कार्यक्रम यति नै। हाम्रो साथमा रहनु भएकोमा यहाँहरू सबैप्रति हार्दिक आभार प्रकट गर्दछौँ। अर्को हप्ताको सङ्गीत साधना कार्यक्रममा अर्कै विशिष्ट स्रष्टाको जीवन सङ्घर्ष सङ्गीत यात्रासहित पुनः भेट्ने बाचासहित प्रविधि संयोजनमा रहनुहुने मिनर्भा वज्राचार्यसँगै दुर्गा अधिकारी बिदा भए। नमस्कार, यहाँहरूका हरेक पल शुभ रहुन्।
जलेर खरानी उडिरै छु आज, जलेर खरानी उडिरै छु आज, बनायो शराबी पिरै छु याद, आहा पाए चोट रहर है नै छ अचानो जिन्दगी बच्नु पर्दो रहेछ। जब विश्वासमा खडेरी परे पछि वेदनामा आँसु झरे पछि, जब विश्वासमा खडेरी परे पछि वेदनामा आँसु झरे पछि, नफक्र दे एउटा फूल बसन्तमा भेटिएर जीवन मरे पछि। म त पागल पागल छु, मुटु दुखेर घायल घायल छु, म त पागल पागल छु, मुटु दुखेर